बाढी, पहिरो र डुवान जस्ता विपत्ति हाम्रा निम्ति दोहोरिरहने दुःख हुन्। तर दोहोरिरहने योभन्दा ठुलो अर्को दुःख पनि छ, त्यो हो हाम्रो सरकार। हरेक पल्टका विपत्तिमा सरकार चुकिरहेको देखिन्छ अनि आम नागरिकको मृत्यु एउटा ख्यालठट्टा जस्तो भइरहेको छ। यसपालाको विपत्ति सरकारको हदैसम्मको असक्षमता चिनाउने एउटा नमिठो घटना भनेर इतिहासमा सम्झिरहनेछ, किनकि जनता विपत्ति र त्यसले निम्त्याएको दुःखको आहालमा डुबिरहेका बेला सबैभन्दा धेरै जिम्मेवारी निर्वाह गर्नुपर्ने सरकारका मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरू आआफ्नै मनमगन शैलीमा देश विदेश घुमिरहेका थिए। आजको कान्तिपुर एक्सप्लेनरमा 21 जिल्ला विपत्तिको शोक र शास्तिमा डुबिरहेका बेला सरकार कसरी चुक्यो र यसमा को को जिम्मेवार थिए भनेर विस्तारमा बुझाउने प्रयास गर्नेछौँ। नेपालका निम्ति प्राकृतिक विपत्ति सधैँ दोहोरिरहने नियति भइसक्यो, तर यसपाला एउटा कुरा फरक थियो। त्यो के भने विपत्तिको पूर्वानुमान गरिसकिएको थियो असोज 10 गते नै। बिहिबार नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि सूचना जारी गरिसकेको थियो। उक्त सूचनामा सातै प्रदेशका उच्च जोखिममा रहेका जिल्लाहरूको नाम किटान गरिएको थियो। सरकारकै एउटा अङ्गले उच्च सतर्कताका लागि आह्वान गरिएको कुरा सरकारकै अरू अङ्गहरूले यसपाला गम्भीरतापूर्वक लिएनन्। लिएको भए विपद सँगसँगै खोज, उद्धार र राहतको काममा ढिलाइ हुने थिएन। विपदका बेला प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन पुगेकाले अमेरिकामा थिए। अमेरिकाबाट उनी झट्टै फर्किएनन्, किनकि उनको प्राथमिकतामा जनधनको यो ठुलो क्षतिको विषय परेको जस्तो देखिएन। बरु उनी कति हतार नगरी अमेरिकाबाट फर्किए अनि विमानस्थलमा सञ्चारकर्मीसँग थोरै रिसाए जस्तो गरी नमिठो भाषामा केही कुरा भने।
कुनै भैँसी धुन गएर दुध लिएर आएँ भने जस्तो होइन। हाम्रा विचारहरू, हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको राखियो।
यसपालाको विपदमा सरकारको पूर्व तयारी सबैभन्दा कमजोर देखियो। त्यसको एउटै कारण थियो प्रधानमन्त्रीका अलावा विपदका बेला निर्णय लिनुपर्ने र सिङ्गो संयन्त्र परिचालन गर्ने मुख्य जिम्मेवारीमा रहेका उच्च पदस्थ सरकारी अधिकारीहरू आफ्नो कार्यालयमा नहुनु। यसअघि नै भनिसकियो प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनका निम्ति अमेरिका पुगेका थिए। सिङ्गो कर्मचारी संयन्त्रलाई परिचालन गर्नुपर्ने र महत्त्वपूर्ण निर्णयहरू लिँदै तत्काल उद्धार, राहत र समन्वयमा सेकेन्ड सेकेन्डको हिसाब गरेर खटिनुपर्ने मुख्य सचिव एकनारायण अर्याल आफ्नो गृह जिल्ला स्याङ्जाका विभिन्न ठाउँमा पञ्चे बाजासहित माला, खादासहितको सम्मान थाप्नमा व्यस्त थिए। सामान्यतया प्रधानमन्त्री स्वदेशमा नहुँदा सिङ्गो कर्मचारी संयन्त्रको नेतृत्व गर्ने मुख्य सचिवले राजधानी छाड्न मिल्दैन। त्यसमा पनि मौसम विभागको पूर्वानुमान महाशाखाले एक साता अघिदेखि नै अविरल वर्षाले विपद निम्त्याउन सक्ने भनेर नागरिक र राज्यका निकायहरूलाई सचेत गराइसकेको थियो। बरु मुख्य सचिव अर्याल गृह जिल्लाकै कार्यक्रमहरूमा सम्मान थाप्दै मृत्युका खबरहरूको अपडेट गराइरहेको नमिठो दृश्य सामाजिक सञ्जालमा छाइरहेको थियो। राजधानी लगायत देशका विभिन्न भूभागबाट मृत्यु, बेपत्ता र जनधनको ठुलो क्षतिको खबर आइरहेका बेला सिङ्गो प्रहरी संयन्त्रको नेतृत्व गर्ने प्रहरी महानिरीक्षक वसन्त कुवर ग्रिसको राजधानी एथेन्समा थिए। असोज 7 गते नै उनी एथेन्समा आयोजित 38 इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा भाग लिन पुगेका थिए। कार्यक्रम असोज 8 गतेबाट सुरु भएर 10 गते सकियो, तर उनी कार्यक्रम सकिएपछि पनि सोझै स्वदेश फर्किएनन्। जुन दिनदेखि अविरल वर्षा सुरु भएको थियो त्यही दिन प्रहरी महानिरीक्षकको कार्यक्रम सकिएको थियो, तर उनी ग्रिस पुगेको 9 दिनपछि मङ्गलबार मात्रै स्वदेश फर्किए। विपद अघि र विपदपछि महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख पनि देश विपदमा डुबिरहेका बेला देशभित्र थिएनन्। उनी बाढी पहिरोले ठुलो क्षति पुर्याएकै दिन अर्थात् शनिबार बेलायत उडेका थिए, जबकि शुक्रबारदेखि सुरु भएको प्राकृतिक विपदको श्रृङ्खला शनिबारसम्म नै जारी थियो। अझ यसो भनौँ, शनिबार त विपदको श्रृङ्खला उत्कर्षमै पुगेको थियो। जति बेला उनी बेलायत उडेका थिए त्यति बेला 200 भन्दा धेरैले ज्यान गुमाइसकेको र राजधानी सहितका देशका कैयन भूभाग अस्तव्यस्त भएको अनि हजारौँ नागरिक घरबारविहीन भएको र देशका मुख्य राजमार्गहरू अवरुद्ध भएको खबरहरू सार्वजनिक भइसकेका थिए। सिङ्गो देश विपत्तिको शोकमा थियो। अवस्था कतिसम्म दर्दनाक थियो कि राजधानीमै छानामाथि चढेर हार गुहार गरिरहेका एकै परिवारका सदस्यलाई हेर्दा हेर्दै भेलले बगायो। समयमै सरकारले उनीहरूको उद्धार गर्न सकेन। तर गृहमन्त्री रमेश त्रिहकले कति सजिलै भनिदिए, भिजिबिलिटी पुगेन।
अनि हेलिकप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले हेलिकप्टर उडाउन सकिएन।
खासमा यसपालाको विपदमा सिङ्गो सरकारकै भिजिबिलिटी कमजोर भएको थियो, किनकि जिम्मेवारीमा रहेकाहरू कोही देशभित्र थिएनन्, कोही देशभित्रै रहेर पनि जिम्मेवारी बोध नगरी निष्पक्ष सम्मान थापेर हिँडिरहेका थिए। जिम्मेवारीमा रहनुपर्नेहरू नै गैर जिम्मेवार भएकै कारणले यसपालाको विपत्तिमा ठुलो जनधनको क्षति भयो। कतिसम्म भने राजधानी भित्रिने मुख्य नाका पृथ्वी राजमार्गको झ्याप्ले खोलामा मात्रै 3 सवारीलाई पहिरोले पुर्दा 35 जनाको मृत्यु भयो। जबकि समयमै राज्य संयन्त्रको बलियो उपस्थिति भएको भए वा जोखिमको चेतावनी राज्य संयन्त्रले महसुस गरेको भए यति ठुलो क्षति नहुन पनि सक्थ्यो। उच्च सतर्कताको सूचना जारी गरिए पनि यसपाला अकल्पनीय क्षति हुन पुग्यो। यो विपत्तिमा देशैभरि 228 जनाभन्दा धेरैको मृत्यु भएको देखिन्छ। यो विपत्तिबाट खानेपानी, सडक, ऊर्जा र सिंचाइका पूर्वाधारमा ठुलो क्षति पुग्यो।
हालसम्म खानेपानीका संरचनामा करिब 3 अर्ब 55 करोड, सडक संरचनामा 2 अर्ब 52 करोड, ऊर्जाका पूर्वाधारमा 4 अर्ब र सिंचाइ पूर्वाधारतर्फ 1 अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
3 दिन शोक मनाउने र आधा झन्डा झुकाउने निर्णय त सरकारले गर्यो, तर आम जनताको मृत्यु र विपत्तिमा के सरकारको भूमिका यति मात्रै हो त? 2 ठुला दल मिलेर सरकार चलाएको भए पनि यसपालाको बाढीले सरकारको शक्ति र तागत प्रष्टैसँग देखाइदियो। त्यही भएर त शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलनमै यस्तो भन्न पुगे।
यो अचानक आइपर्यो, हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन। हाम्रो मानसिकता, यहाँहरू आफैले पनि भन्न सक्नुहुन्छ, यस प्रकारको परिस्थिति आउला भन्ने चाहिँ सोच, यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, यस प्रकारको क्षति होला, यस प्रकारको भौतिक संरचनाहरूको क्षति होला, यस प्रकारको मानवीय क्षति होला भन्ने एकदमले भन्ने अनुमान थियो।
प्राकृतिक विपत्ति र यसका अनेकन जोखिमहरू भविष्यमा पनि दोहोरिरहन्छन्। तर यस्ता विपत्तिमा अभिभावक भनिएको सरकार जिम्मेवारीमा बारम्बार चुकिरहँदा आम मानिसको जीवनको मूल्यमाथि खिसी तिउरी भइरहेको देखिन्छ। 2077 वैशाख 16 कान्तिपुरमा उत्तम बाबु श्रेष्ठको एउटा विचार उत्तेजक लेख छापिएको थियो। उक्त लेखमा भनिएको कुराले अहिलेको दुर्दशापूर्ण समयलाई ठ्याक्कै सम्झाउँछ। लेखमा उनले एउटा शब्द लेखेका छन्, डनिङ क्रुगर इफेक्ट। यो लेखमा शासकहरू विद्यमान डनिङ क्रुगर इफेक्टका कारण उनीहरू विधि विज्ञानसम्मत कुराहरूको खिसी तिउरी गर्छन् र बोल्नुपर्ने प्राथमिकताहरू बिर्सिएर अन्ठासन्ठा कुराहरू गरिराख्छन् जसको मूल्य आम जनताले चुकाइरहन्छन् भनेर लेखिएको छ। तपाईँलाई यो लेख पढ्न मन छ भने डिस्क्रिप्सनमा यसको लिङ्क राखिएको छ। यति बेला विपदबाट आहत नेपाली जनता डनिङ क्रुगर इफेक्टको शिकार भइरहे जस्तो लाग्छ। यो दुःख र विडम्बनापूर्ण समयको अन्त्य कहिले होला? हामी सबैको प्रतीक्षा यही छ।